103.8 मेगाहर्ज तपाईको मनको सारै नजिक
नारायणी स्टुडियो टाइम
अहिले बिहानको ठीक 7 बज्यो
दिस टाइम चेक इज ब्रॉट टु यू बाइ अमूल गोल्ड
नमस्कार कार्यक्रम आजको सन्दर्भमा स्वागत गर्छु म नीरज पिठाकोटे सामुदायिक रेडियो नारायण एफएम 103.8 मेगाहर्जबाट हरेक दिन बिहान प्रसारण हुने नियमित कार्यक्रम आजको सन्दर्भमा हामी समसामयिक विषयमा छलफल र संवाद गर्दै आएका छौँ आज विश्व नर्स दिवस आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ हामी आजको सन्दर्भमा आज यिनै नर्सको विषयमा फ्लोरेन्स नाइटिङ्गेलको विषयमा र नेपालमा पछिल्लो समयमा नर्सिङ पेसामा आबद्ध भएका नर्सहरूको अनुभव र उहाँहरूको सेवामा भएका चुनौतीहरूका विषयमा कुराकानी गर्छौँ र कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्स खुशबु मिश्रा खुशबुजी यहाँलाई स्वागत छ कार्यक्रममा
धन्यवाद हजुरलाई
आज विश्व नर्स दिवसको अवसरमा यहाँलाई धेरै धेरै शुभकामना पनि छ
धन्यवाद र सम्पूर्ण नर्सहरूमा म खुशबु मिश्रको तर्फबाट सम्पूर्ण नर्सहरूलाई यो नर्सिङ डेको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु
हजुर आज हामी विश्व नर्स दिवस मनाइरहँदाखेरि चाहिँ हाम्रो नेपालका नर्सिङ पेसामा अथवा नर्सिङ पेसामा लागिरहेका सेवामा लागिरहेका नर्सहरूको अवस्था चाहिँ यहाँले कस्तो पाउनु भएको छ
विश्वकै इतिहास हेऱ्यौँ भने हामीले तपाईँले भनिसक्नुभयो होइन आज हामीले फ्लोरेन्स नाइटिङ्गेलज्यूको होइन जन्मोत्सवको रूपमा आज नर्सिङ डे मनाउँदैछौँ जुन चाहिँ 199th नर्सिङ दिवस इन्टरनेसनल नर्सिङ डे रहेको छ होइन हुन त फ्लोरेन्स नाइटिङ्गेल एउटा उच्च वर्गबाट जन्मिएको एउटा छोरी हुन् होइन उहाँ ब्रिटेनमा लन्डनमा इटलीमा जन्मिनु भएको फ्लोरेन्स भन्ने ठाउँमा त्यही भएर उहाँको नाम फ्लोरेन्स हुन गएको हो होइन उहाँ एउटा शिक्षित परिवारबाट जन्मिए तापनि उहाँकै लागि नर्सिङ पेसा भनेको त एउटा चुनौतीको विषय रहेको थियो होइन उहाँले नर्सिङमा काम गर्छु भनेर भन्दाखेरि पनि उहाँको फ्यामिली उहाँको समाजबाट चाहिँ उहाँलाई धेरै सामना गर्नु परेको थियो भने हामी त एउटा निम्न वर्गबाट अथवा नेपाल एउटा अन्डर डेभलप्ड कन्ट्री भएको कारणले यहाँ नर्सिङ भनेको त झन् एउटा चुनौतीको रूपमा रहेको छ हामीले पुरा पूर्वकालदेखि नै सुन्दै आएका छौँ होइन छोरा बिग्रे कमर्स पढाउनु छोरी बिग्रे नर्स पढाउनु अहिले पनि सायद त्यही मानसिकता रहेको छ होइन नेपाली वर्गतिर अथवा पहाडी समुदायतिर नर्सलाई चाहिँ एउटा व्यावसायिक रूपमा त विदेश जाने एउटा सुनौलो अवसरको रूपमा लिएको छ भने अथवा पनि एउटा मधेसी कल्चरमा नर्सिङ पढाउनु भनेको चाहिँ छोरीलाई बिगार्नु र नर्स पढिसकेपछि हतपति कसैले बिए गर्न खोज्दैन, नर्सहरू चरित्रहीन हुन्छन्, उहाँहरू नाइट ड्युटी गर्नुपर्छ, विभिन्न प्रकारको ड्युटीहरू गर्नुपर्छ जसले गर्दा नर्सले एउटा घर सम्हाल्न सक्दैन भन्ने सोचाइरहेको छ र अझ पनि मधेसतिर काम गर्न अथवा जुनसुकै नेपालको कुनाहरूमा अथवा विश्वमै नर्सिङ पेसालाई एउटा धेरै पनि च्यालेन्जिङ पेसाको रूपमा लिएको छ तर मेरो भनाइअनुसार चाहिँ हतपति कुनै पनि सानो मन भएको चित भएको मान्छेले चाहिँ नर्सिङ गर्न सक्दैन, एउटा ठुलो मन भएको व्यक्तिले मात्र नर्सिङ पढ्न सक्छ र नर्सिङ प्रोफेसनलाई चाहिँ अँगाल्न सक्छ भन्ने म भन्न चाहन्छु।
जसरी यहाँले हाम्रो नेपाली समाजको सामाजिक संरचनाको विषयमा पनि यहाँले उल्लेख गर्नुभयो, नर्सिङ पेसामा पछिल्लो अवस्थामा धेरै आकर्षण भए पनि नेपालको इतिहासमा 1947 वीर अस्पतालको स्थापनापछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औँलामा गर्न सक्ने व्यक्तिहरू मात्रै थिए होइन। अब पछिल्लो समयमा चाहिँ धेरै मान्छेहरू नर्सिङ पेसामा आबद्ध भए, यद्यपि अहिले पनि हाम्रो तराई मधेसमा चाहिँ सामाजिक संरचना नै बाधकको रूपमा यहाँले देख्नुभयो र त्यो चिजलाई बिस्तारै बिस्तारै हटाउनको लागि चाहिँ हामीले विशेष गरी यो तराई मधेसमा कस्तो खालको कार्यक्रमहरू आवश्यकता पर्छ, हाम्रो सामाजिक संरचना त्यसलाई परिवर्तन गर्नलाई धेरै व्यवस्थाहरू त परिवर्तन भयो तर सामाजिक संरचना अझै परिवर्तन हुन सकेको छैन, यो नै हाम्रो एउटा अवसरको रूपमा लिएको नर्सिङ पेसालाई पनि बाधक बन्न बाधक बन्न पुगेको छ होइन, यसलाई चाहिँ कसरी हटाउन सकिएला यहाँको विचारमा?
हुन त पहिले भन्दा अहिले धेरै सुधार भएको छ, नर्सिङ पेसामा लाग्ने व्यक्तिहरू धेरै भएका छन्। सायद त्यसको एक एउटा राम्रो उदाहरणको लागि हामीले चाहिँ पहिले चाहिँ होइन केटा मान्छेहरू पनि नर्सिङ पेसामा थिए भने बिचमा चाहिँ केटा मान्छेहरूको कोटालाई चाहिँ हटाइएको थियो तर योपालिदेखि चाहिँ होइन नर्सिङ पेसामा चाहिँ केटाहरूलाई पनि सर्टन कोटाहरू दिएको छ। त्यसले के गर्दा के देखायो भने नर्सिङ एउटा केटी मान्छेले मात्र होइन केटा मान्छेले नि गर्दछ र यसरी केटा र केटी मिलेर कुनै पनि कार्य गर्दाखेरि समाजमा एउटा उदाहरणीय हुनसक्छ भनेर देखाउन खोजेको छ। अहिले धेरै चेन्जेस आए पनि हाम्रो यो तराई मधेसमा चाहिँ नर्सिङ पेसाहरूको लागि यसलाई चाहिँ एउटा निरन्तरता दिनको लागि चाहिँ होइन हाम्रो गभर्मेन्टले पनि सायद माधव कुमार नेपालको सरकारको पालोमा होला नर्सिङ पेसामा चाहिँ दलित कोटाहरूलाई मुस्लिम कोटाहरूलाई राखिएको छ जसले गर्दाखेरि प्राय अरू अरू दलिततिरहरू जुन उहाँहरूले जसले चान्सेसहरू पाउनुहुन्थेन पढ्नको लागि उहाँहरूलाई एउटा टेक्निकल लाइनतिर लगिएर एउटा इन्डिपेन्डेन्ट वुमनको रूपमा चाहिँ उभाउनको लागि चाहिँ एउटा उदाहरणीय कार्य गर्नुभएको छ हाम्रो नेपाल सरकारले र आउने दिनहरूमा पनि नर्सिङ पेसालाई अझ माथि उकास्नको लागि नर्सिङको स्तर बढाउनको लागि नर्सिङ काउन्सिलहरू त छँदैछ हाम्रो देशमा तर जुन मन्त्रालयहरू छ विभागहरू छ स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागहरूमा नर्सिङहरूलाई पनि एउटा छुट्टी क्षेत्र दिएको भए नर्सिङ सम्बन्धी के समस्याहरू आउँदो रहेको छ, नर्सिङ पेसामा काम गर्न कतिको जटिलता छ, उहाँहरूलाई के सुविधाहरू दिँदा उहाँहरू आकर्षित हुन्छ र हाम्रो समाजमा चाहिँ नर्सिङलाई अझ राम्रो बनाउनको लागि के गर्न सकिन्छ भन्ने अवेरनेस कार्यक्रमहरूको बारेमा एउटा नर्सले मात्र गर्न सक्छ होइन, प्राविधिक बाहेक नर्स बाहेक अन्य व्यक्तिलाई त नर्सहरूले के कस्तो प्रब्लमहरू झेल्नु परेको छ त्यो त उहाँहरूलाई थाहा हुँदैन नि। त्यही भएर एउटा स्वास्थ्य मन्त्रालय पोलिसी लेभलमै होइन नर्सिङ
एउटा क्षेत्राधिकार सहितको एउटा विभाग हुनु पर्यो,
एउटा युनिट नै खडा गरेको भए जसले गर्दा नर्सिङहरूलाई चाहिँ कार्य गर्न सजिलो होस् र उहाँहरूले आफ्नो कुरा राख्नलाई पनि सजिलो होस् भनेर चाहिँ म गभर्मेन्टलाई पनि नेपाल सरकारलाई पनि आग्रह गर्न चाहन्छु र हाम्रो समाजमा पनि नर्सिङलाई अझ अगाडि बढाउनको लागि चाहिँ अवेरनेस प्रोग्रामहरू र जहाँसम्म मलाई लाग्छ भने तराई मधेसमा पनि हरेक घरबाट हरेक छोरी नर्स होस् र देशमा र हेल्थ सेक्टरमा नर्सेसको रूपमा चाहिँ हेल्थ सेक्टरलाई अगाडि बढाउन सकोस् र सम्पूर्ण नेपालीहरूको स्वास्थ्य स्तर वृद्धि होस् भन्ने कामना गर्न चाहन्छु।
पक्कै पनि। अब अर्कोतर्फ फ्लोरेन्स नाइटिङ्गेल चाहिँ नर्सिङको स्थालनी गरेपछि विश्वमा नारी अधिकार र समानताका आवाजहरू पनि उठिरहेका छन् होइन, तत्कालीन बेलायतको उपनिवेश भारतसम्म पनि फ्लोरेन्सको योगदान अनि नारी समानताका उन्मुखहरू लहरहरू आएका छन्। यसरी अब नेपालमा पनि पछिल्लो समयमा नारी अधिकारका कुराहरू धेरै उठेका छन्, नर्सिङ क्षेत्रमा नर्सिङ पेसामा रहेका नारीहरूलाई चाहिँ कार्यक्षेत्रमा त्यसपछि कार्यक्षेत्रबाट घर फर्किँदाखेरि हाम्रो सामाजिक संरचना पनि त्यस्तै भएको हुनाले कतिको चुनौतीहरू छ, यहाँले अनुभव के गर्नुभएको छ?
मैले नै अनुभव गर्दाखेरि होइन, हाम्रो पेसा भनेको चाहिँ यस्तो पेसा हो भने हामीले सेवा दिने भनेको जुन व्यक्तिलाई हामीले चिन्दैन, नर्सेस गिभ द सर्भिस द पर्सन हु सी डजन्ट नो. हजार शब्दहरूले कुनै छाप नछोड्ला, तर एउटा नर्सले चाहिँ एउटा अविस्मरणीय छाप छोड्छ कुनै पनि व्यक्ति, कुनै पनि एउटा पेसेन्टमा, कुनै पनि एउटा समुदायमा. त्यही भएर हामीले कार्यरत गर्दाखेरि त्यो रेस्पेक्ट र त्यो आदर, त्यो सम्मान हामीले पनि खोज्छौँ होइन. अब नर्स भएर काम गर्दैमा हाम्रो सोचाइ के छ भने उनीहरूले यो गर्नै पर्ने हो, हामीले बिस्तारा मिलायौँ भने यिनीहरूको कामै बिस्तारा मिलाउने हो, केयर गर्दाखेरि यिनीहरूको कामै यही हो भनेर सोचिन्छ होइन. तर त्यो त हामीले उहाँहरूलाई राम्रो बनाउनको लागि एउटा स्वास्थ्य उच्च सेवा, त्यो सेवा उहाँहरूको स्वास्थ्य स्तर वृद्धि गर्नको लागि जुन जुन त्यसमा बाधक तत्त्वहरू छन् त्यसलाई चाहिँ हटाउनको लागि हामीले त्यो सेवाहरू दिन्छौँ.
औषधिले उपचार भन्दा नै व्यवहारले उपचार गर्नु.
द लभ लभ क्यानट क्योर विच द नर्स क्योर्स भन्ने एउटा उखान छ होइन. मायाले गर्न नसक्ने ट्रिटमेन्ट चाहिँ एउटा नर्सले गर्छ होइन. उहाँको एउटा मिठो बोलीले, एउटा छुवनले, एउटा टचले चाहिँ एउटा बिरामीको आदि रोगहरू चाहिँ हटाउँछ भन्ने हामीले सुन्दै आएका छौँ होइन. त्यो सोचाइलाई हामीले अझ वृद्धि गर्दै होइन, नर्सलाई एउटा सम्मान र रेस्पेक्ट दिने गऱ्यौँ भने अहिले पनि हामीले नारायणी हस्पिटलमा अथवा अन्य हस्पिटलहरूमा पनि होइन नर्सेसहरूमा हातपात गरेको होइन, कुटाई गरेको अथवा मुख छोडेको भनेर सुनिरहेका छौँ होइन. तर यदि नर्स नै नभए भने चाहिँ स्वास्थ्य उपचार कसले गरिदिने? कुनै एउटा हेल्थ सेक्टरमा नर्सेस बिना नै काम गर्न कतिको गाह्रो हुन्छ भने हामीले सायद सोच्न पनि सक्दैनौँ होइन, कल्पना पनि गर्न सक्दैनौँ. त्यही भएर हामीले काम गरेर हाम्रो सेक्टरमा चाहिँ मर्निङ, इभिनिङ, नाइट ड्युटी हुन्छ होइन. कुनै एउटा 8-10 to 5 अथवा 9 to 4 ड्युटी हुँदैन, 3 shift ड्युटी गर्नुपर्छ. र उक्त ड्युटीबाट हामीले फर्किँदाखेरि होइन, अब हाम्रै समाजको व्यक्तिहरूले अथवा गभर्मेन्ट लेभलमै काम गरिरहेको छ या कुनै पनि सेक्टरमा काम गरिरहेको छ भने राति फर्किँदाखेरि गाह्रो हुनसक्छ भनेर उक्त संस्थाले नै होइन कुनै वाहनहरू, यातायातको सुविधाहरू बनाइदिए भने उहाँहरूलाई सेफली घर पुर्याउन सकिन्छ र उहाँ सेफली काम पनि गर्न सकिन्छ होइन. एउटा घर जस्तो इन्भाइरोमेन्ट बनाएर, नर्सेसहरूलाई रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाएर चाहिँ उहाँहरूलाई काम गर्न सजिलो बनाइदिनुहोस् भनेर चाहिँ हाम्रो सामाजिक व्यक्तित्वहरूलाई होइन, अनि इभन काम गर्ने सेक्टर, हेल्थ सेक्टरका हस्पिटल निकायहरूलाई पनि आग्रह गर्न चाहन्छु.
खुसबुजी, अब जसरी यहाँहरूको चुनौतीहरू छ होइन हस्पिटलमा, तर पछिल्लो समयमा नर्सिङ पेसामा आबद्ध भएका सङ्ख्या बढ्दै जाँदाखेरि धेरै नर्सिङ क्याम्पसहरूबाट उत्पादन भएका नर्सहरू चाहिँ निजी अस्पतालहरूले दासको रूपमा प्रयोग गरे, नर्सहरू चाहिँ दासत्वमा चाहिँ अल्झिरहेका छन् भन्ने विभिन्न कुराहरू पनि आइरहेका छन्. साँच्चीकै पछिल्लो समयमा निजी अस्पतालहरूले दासको रूपमा प्रयोग गरेका छन् नर्सहरूलाई?
यो कुरामा मैले के भन्न चाहन्छु भने, पहिले चाहिँ नर्सिङ जबरजस्ती ल्याएर अथवा मान्छेलाई घरबाट ल्याएर पढाइएको थियो होइन. हाम्रो मम्मीहरूलाई पनि घरबाट बोलाएरै पढाइएको थियो, उहाँ एउटा गाउँबाट, सानो गाउँबाट आउनुभएको थियो होइन. त्यतिखेर नर्स पढ्ने व्यक्तिहरू कम थिए भने अहिले चाहिँ नर्स पढ्ने व्यक्तिहरूमा चाहिँ 81 चाप बढ्न गएको छ. यसको मुख्य कारण भनेको चाहिँ वैदेशिक रोजगार होइन. विदेश जान सजिलो छ, नर्सिङ पढेपछि काम गर्न काम छिटो पाइन्छ भन्ने हाम्रो एक आकर्षणले गर्दा नर्सिङको सङ्ख्या बढ्दै गइरहेको छ भने, अब जो विदेश गयो गइहाले होइन, जो जान पाएका छैनन् भने उहाँहरूले त जीवोपार्जन गर्न अथवा आफूले लगानी गरेको पढाइमा होइन त्यो आर्जन गर्नको लागि त काम गर्नु पर्यो. र काम गर्नको लागि चाहिँ अब सरकारी हस्पिटलहरूमा चाहिँ गभर्मेन्टले चाहिँ कतिको नै भ्याकेन्सीहरू खुलाउनु हुन्छ र होइन, दरबन्दी अनुसार नर्सेसहरू हुँदैन र उहाँहरूले चाहिँ रोजगार, अब सरकार सबैले सरकारीमै काम पाउँछन् भन्ने छैन होइन. उहाँहरूले काम गर्नको लागि चाहिँ अब प्राइभेट सेक्टरतिर रोज्छन् होइन. अब त्यहाँ जाँदाखेरि उहाँहरूलाई चाहिँ भलिन्टियरको रूपमा युज गर्ने गरिएको थियो, तर अहिले धेरै नानहरूको आइसिएनको उहाँहरूले उठाएको कदमहरूले गर्दाखेरि चाहिँ यो भलिन्टियर सर्भिसहरूलाई केही हदसम्म कम गरिएको छ. तैपनि भलिन्टियर सर्भिसहरू इभन भइरहेको छ र उक्त भलिन्टियर सर्भिसहरूलाई कम गर्नको लागि चाहिँ हायर लेभलबाटै अथवा हाम्रो नेपाल सरकारको पोलिसी लेभलबाटै होइन, दरबन्दी अनुसार चाहिँ स्टाफ नर्सहरू हेल्थ सेक्टरमा पठाउन पाइयोस् र जुन प्राइभेट हस्पिटलहरू छन् होइन, प्राइभेट हस्पिटलहरूमा पनि एउटा नियमित नियम कानुनहरू अनि पोलिसीहरू बनाइदिए भने कुनै पनि निजी सेक्टरले चाहिँ नर्सिङ शोषण गर्न पाउनुहुन्न भन्ने मेरो चाहिँ सोचाइ रहेको छ. त्यही भएर यो कुराहरू चाहिँ नर्सिङ सङ्घ सँगसँगै नेपाल सरकारको स्वास्थ्य विभागमा रहनुभएको सम्पूर्ण महानुभावहरूलाई चाहिँ म यो आग्रह गर्न चाहन्छु भने एउटा नियमित नियम कानुनहरू उद्देश्य पालना बनाइदिएको भए बनाइदिनु भएमा चाहिँ नर्सिङहरूले चाहिँ यो जुन शोषणमा पर्नु भएको छ त्यो चाहिँ शोषणमा पर्न पाइँदैन र आवश्यक रोजगारहरूको अवसरहरू उपलब्ध गराइदिएमा जुन नर्सिङहरू यहाँ प्रड्युस भइरहेको छ र विदेशमा गएर आफ्नो सेवाहरू दिनु भइरहेको छ उहाँहरूले विदेश नगई हाम्रै नेपालमा सम्पूर्ण नेपाली जनतालाई चाहिँ एउटा एउटा उच्च क्वालिटीको नर्सिङ सर्भिसहरू दिएर नेपालीहरूको स्वास्थ्य स्तर चाहिँ बढाउनु हुनेछ भन्ने चाहिँ मेरो आशा रहेको छ.
खुसबुजी एकदमै राम्रो कुरा गर्नुभयो. जसरी अहिले भनौँ न नर्सिङ पेसा मा आकर्षण विदेशमा जानको लागि मात्रै बढी आकर्षण भयो अथवा यहाँ रोजगार पाएनन् र विदेशमा जानुपर्ने बाध्यताहरू पनि छन्. यद्यपि त्यसकै कारणले पनि यहाँ बेरोजगारी सिर्जना हुँदाखेरि आफू रोजगारीमा लाग्दाखेरि चाहिँ आफ्नो आफूले पाएको उपलब्धिहरू भनौँ न आफ्नो अनुभवहरू सेयर गर्नको लागि पनि काम गर्नुपर्ने बाध्यताहरू छन्. अब पछिल्लो समयमा चाहिँ हाम्रो हस्पिटलहरूमा जुन कार्यरत नर्सहरू हुन्छ उहाँहरूको केही लापरवाहीहरू पनि हुन्छ अथवा लापरवाहीहरू पनि गर्छन्. नर्सकै लापरवाहीले पनि केही बिरामीहरूको ज्यान जोखिममा पर्छ भन्ने आरोपहरू पनि लाग्ने गरेका छन्. यस्तो कतिको सम्भव हुन्छ हस्पिटलहरूमा?
तपाईँले जसरी भन्नुभयो होइन नर्सहरूको लापरवाही, म चाहिँ नर्स भन्दा नि कुनै पनि व्यक्ति विशेषलाई म चाहिँ सम्बोधन गर्न चाहन्छु किनभने कुनै पेसा चाहिँ नराम्रो होइन. पेसामा लाग्ने व्यक्तिले गर्दा पेसा चाहिँ नराम्रो हुने हो. त्यो हरेक पेसामा सायद हुन्छ तर नर्सलाई धेरै फोकस गरिएको छ किनभने नर्स चाहिँ धेरै मात्रामा प्रोडक्सन हुने र धेरै जसो केटी मान्छेहरू मात्र भएको कारणले चाहिँ नर्सलाई विशेष गरी नै फोकस गरिएको पाइन्छ होइन. अब नर्सिङमा चाहिँ इन्डिभिजुअल डिफ्रेन्स चाहे जुनसुकै पेसामा होस् चाहे त्यो सरकारी संस्थामा होस् विद्युत प्राधिकरण नेपाल टेलिकम अथवा हाम्रै स्वास्थ्यको क्षेत्रमा होस् होइन व्यक्ति विशेषले गर्दा हुनसक्छ कुनै त्रुटिहरू हुनसक्छ होइन. त्यसले गर्दा सम्पूर्ण नर्सहरूकै लापरवाहीले गर्दा यो भएको भनेर चाहिँ म भन्न खोज्दिनँ. साथै चाहिँ एउटा नर्सले होइन नर्स र बिरामीको रेसियो नै हेऱ्यो भने होइन हामीले आइसियुमा चाहिँ 1:1 हुनुपर्छ होइन. अब तर हाम्रो के हुन्छ एउटा बिरामीले एउटा नर्स पाएका छन् त पाउनु भएको छैन नि. एउटा नर्सले 50 बिरामी हेर्नु परेको छ. अझ सरकारी हस्पिटलहरूमा चाहिँ हेर्नुभयो भने बिरामीको चाप चाहिँ धेरै बढिरहेको हुन्छ भने उहाँहरूलाई सेवा प्रदान गर्ने नर्सिङको सङ्ख्या जम्मा 1-2 रहेको हुन्छ. अब त्यस्तो बेलामा के हुनसक्छ भने सम्पूर्णले त्यो क्वालिटी सर्भिस पाउन नसक्ला. नर्सिङहरू पनि काम गरेर त्यो व्यक्ति विशेष पनि काम गरेर थकित हुन्छ. उहाँहरूलाई पनि त्यो काम गर्दा गर्दा होइन अरूले बोलेको अशब्दहरूले गर्दा उहाँहरूको पनि मन दुख्न सक्छ जसले गर्दाखेरि केही त्रुटिहरू आउन सक्छ. तर त्यसले गर्दा सम्पूर्ण नर्सहरूले नै लापरवाही गर्यो अथवा उहाँहरूले राम्रो सर्भिस दिन सकेन भन्न सकिँदैन. त्यही भएर त्यो राम्रो सर्भिस प्रोभाइड गर्नको लागि र यो त्रुटिहरू आउन नदिनको लागि चाहिँ पेसेन्ट र नर्सको रेसियो चाहिँ एप्रोप्रिएट बनाउनु पऱ्यो गभर्मेन्ट लेभलबाटै. सबैलाई सो अवसर सो सुविधाहरू प्रोभाइड गर्नु पऱ्यो होइन. उहाँहरूको वृद्धि विकास पनि गर्नु पऱ्यो. एउटै पोस्टमा अब 10 वर्ष वा 15 वर्ष काम गरिरहँदा उहाँहरूको तलब पनि वृद्धि नहुने पोस्टहरू पनि वृद्धि नहुने जसले गर्दा उहाँहरूमा चाहिँ फ्रस्ट्रेसनहरू जब सेटिस्फ्याक्सन पनि नहुने अवस्थाहरू सृजना हुनसक्छ जसले गर्दाखेरि सामान्य त्रुटिहरू हुनसक्छ जसलाई चाहिँ हामीले एउटा विकार रूपमा नै नलिएर त्यो त्रुटिहरूलाई चाहिँ कसरी कम गर्न सकिन्छ त्यो अपर्च्युनिटीहरू पनि सृजना गर्नतर्फ लाग्नुपर्छ. त्रुटिलाई मात्र औलाउने होइन कि त्यो त्रुटिलाई कम गर्न के कुराहरूलाई चाहिँ हामीले फलो गर्नुपर्छ भन्ने त्यो कुरा चाहिँ नर्सिङ सङ्घका व्यक्तिहरू सँगसँगै नेपाल गभर्मेन्ट पोलिसीहरू अथवा कुनै पनि हस्पिटलको मेडिकल सुप्रिन्टेन्डेन्ट होस् वा इन्चार्जहरू हुनुहुन्छ उहाँ सम्पूर्णले चाहिँ त्यो कुराहरूमा चाहिँ लाग्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई.
जसरी अहिले हामी फेरि अधिकारकै कुरा गरौँ नारी अधिकारको विषयमा पनि यहाँहरू त्यति तनावमा होइन त्यति चाहिँ प्रेसरमा काम गर्नुहुन्छ हस्पिटलहरूमा बिरामीको पेसेन्टको त्यत्तिकै तनाव हुन्छ पेसेन्टको तर्फबाट डक्टरको तर्फबाट त्यत्तिकै यहाँहरूसँग प्रेसर हुन्छ त्यसपछि म्यानेजमेन्टको तर्फबाट पनि त्यत्तिकै प्रेसर हुन्छ. त्यति तनावका बिचमा पनि यति फेरि बिरामीलाई चाहिँ यहाँहरूको भनौँ न एउटा धर्म अथवा यहाँहरूको सिद्धान्त नै भन्छ मुस्कान सहितको सेवा दिनुपर्छ भनेर त्यति तनावका बिच पनि यति मुस्कान सहितको सेवा दिनलाई कतिको गाह्रो अथवा सजिलो हुन्छ यहाँहरूलाई?
गाह्रो त गाह्रो नै हो, तर भनिन्छ जो मान्छे जति धेरै पीडामा हुन्छ ऊ त्यति धेरै नै हाँस्छ भन्ने कुरा सुन्नुभयो होला तपाईँहरूले. सायद हामी नर्सेसमा त्यो कुरा एकदमै लागू हुन्छ. नर्सेस भन्ने व्यक्ति कस्तो हुनुहुन्छ भने उहाँहरूले चाहिँ चौबिसै घन्टा सेवा गर्ने, बिदा नपाउने एउटा पेसाको रूपमा चाहिँ एउटा नर्सेस अथवा फिमेलकै एउटा जबलाई लिन सकिन्छ होइन. अब स्याटरडे बिदा चाहिँ अफिसमा काम गर्ने व्यक्तिहरूले पाउँछ भने फिमेलले थाहा त्यो पनि पाउँदैनन्, उहाँहरूलाई घरको काम पनि गर्नुपर्छ होइन. सँगसँगै ड्युटीमा पनि अब फ्यामिली हुनेहरूले चाहिँ बच्चा घर परिवार सबैलाई हेरेर आफ्नो ड्युटीमा पनि जानुपर्ने रहेको हुन्छ. थकाइ त सायद मनुष्य भएपछि थकाइ त अवश्य लाग्छ होइन. त्यो थकाइ र पीडासहित पनि हामीले बिरामीसँग मिठो नम्र बोली बोलिदिएर उहाँहरूको पीडाहरू हर्न सकिन्छ भने, उहाँहरूको दुःखहरू बाँड्न सकिन्छ भने सायद त्यसमा हामी कहिले पनि पछाडि हट्दैनौँ. र सधैँ पनि हामीले कुनै पनि नर्सिङ सेवा दिँदाखेरि हाम्रो ओठमा चाहिँ सदैव सुमधुर मुस्कान र मिठो बोली रहेको हुन्छ.
एकदमै खुसबुजी, धेरै राम्रो विषयमा हामी कुराकानी गऱ्यौँ र यहाँले आफ्नो अनुभवहरू सेयर गर्नुभयो. त्यसको लागि हामी नारायण एफएमको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद.
I never lose an opportunity arguing a practical beginning, however small for it wonderful how often in such matters the mustard seed germinates and roots itself. Jati sukai garo pani samay bhaye pani hami euta तोरीको बिउ जस्तै छौँ, जुन एउटा झरे पनि विभिन्न बोटहरू दिनेछौँ. त्यही हो एउटा नर्सको पेसा र नर्सिङ पेसा. त्यही भएर सम्पूर्ण नेपाली अथवा विदेशमा सुन बसिरहनु भएको सम्पूर्ण महानुभावहरूमा नर्सिङ पेसा एउटा बहुत गाह्रो पेसा हो र बहुत एउटा महत्त्वपूर्ण पेसा रहेको छ. एउटा हेल्थ सेक्टरमा कुनै पनि देशको उन्नति गर्नको लागि चाहिँ नर्सिङ पेसाले चाहिँ एउटा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ. त्यही भएर प्रत्येक नर्सलाई चाहिँ रेस्पेक्ट आदर सम्मान दिनुहुनको लागि सम्पूर्णलाई हार्दिक अनुरोध गर्नको साथसाथै नर्सिङ दिवस एक दिन होइन हरेक दिन नर्सेसको दिन हुनुपर्छ भन्ने एउटा आशा राख्दै र एउटा रेस्पेक्ट खोज्दै म खुसबु मिश्र उपाध्याय सम्पूर्ण नर्सिङको तर्फबाट हार्दिक इन्टरनेसनल नर्सिङ डे भन्न चाहन्छु. धन्यवाद.
हजुर, उहाँ हुनुहुन्थ्यो नारायणी अस्पतालमा कार्यरत नर्स खुसबु मिश्र हामीसँग कुराकानी गर्दै. कार्यक्रम आजको सन्दर्भको आजको समय सकिएको छ. भोलि बिहान फेरि अर्को विषय र सन्दर्भका साथ हामी उपस्थित हुने नै छौँ. तबसम्मका लागि प्रविधिका मित्र आनन्दलाई धन्यवाद दिँदै म निरज पनि बिदा हुन्छु. नमस्कार.